सबैजनालाई यीशु ख्रिस्टको नाममा जय मसीह। तपाईँहरू सम्पूर्णलाई म आजको वचनमा स्वागत गर्न चाहन्छु। अनि गएको केही हप्ता, यानि कि गएको हप्तामा चाहिँ हामीले एउटा विषयलाई हेर्दै थियौँ, अनि त्यो विषय चाहिँ के थियो त भन्दाखेरि, त्यो विषय के हो, यीशु ख्रिस्टको दोस्रो आगमन, होइन? अनि गएको हप्तामा अनि हामीले पहिलो भागलाई हेरेका थियौँ, हो? पहिलो भाग चाहिँ के थियो हाम्रो, पहिलो भाग के थियो हाम्रो, यीशु ख्रिस्ट किन आउनुहुन्छ, होइन र, किन आउनुहुन्छ भन्ने कुरालाई हामीले हेऱ्यौँ। अनि दोस्रो जेनरल एक्सपेक्टेसन हेऱ्यौँ, है? साधारण मानिसहरूले दोस्रो आगमन भनेपछि के अपेक्षा गर्दछन् भन्ने कुरालाई हामीले हेऱ्यौँ। र अनि त्यसमा पनि अनि केही कन्ट्राडिक्सन आउने हामीले भर्सेसहरूलाई हेरेका थियौँ, हो? कुनै भर्सले भन्दछ यीशु ख्रिस्ट चोर जो सुटुक्क आउनुहुन्छ, कुनै भर्सले भन्दछ सारा सबैजनाले हरेक आँखाले देख्ने गरेर आउनुहुन्छ, होइन? यीशु स्वयंले भन्नुभएको थियो कि अबदेखि उसो केही समयपछि चाहिँ मलाई संसारले कहिल्यै देख्ने छैन, हो? भनेर चाहिँ यीशु स्वयंले भन्नुभएको थियो, हो? अब यी कुराहरूलाई हामीले नजर गर्दै गर्दाखेरि चाहिँ अब कसरी बुझ्ने त, होइन? यीशु ख्रिस्ट कसरी आउनुहुन्छ, के हो, र दोस्रो आगमनलाई हामीले कसरी बुझ्ने भन्ने कुरासम्म हामीले हेरेका थियौँ। र अब ती कुरालाई बुझ्नको लागि चाहिँ अब हामीले कतिवटा प्रश्नलाई बुझ्नुपर्छ भनेर हामीले हेरेका थियौँ, के कतिवटा, हाउ हि केम, उहाँ कसरी आउनुभयो, हो? हाउ हि डाइड, उहाँको मृत्यु कसरी भयो? अर्को, हाउ हि वाज रेजुरेक्टेड, उहाँ कसरी पुनरुत्थान हुनुभयो? र हाउ इज हि नाउ, अहिले कस्तो हुनुहुन्छ, है? अनि त्यसपछि उहाँ कसरी आउनुहुन्छ त भन्ने कुरालाई चाहिँ हामीले जब बुझ्छौँ, त्यस पश्चात चाहिँ अब हामीले के कुरालाई चाल पाउँछौँ त भन्दाखेरि, यीशु ख्रिस्टको दोस्रो आगमनलाई हामी बुझ्नेछौँ भनेर चाहिँ हामीले यहाँसम्म वचन सुनेका थियौँ, र यहाँसम्म आएर चाहिँ हामीले अन्त्य गरेका थियौँ। अनि आज हामी यहीँबाट फेरि अगाडि हामी बढ्नेछौँ, र यी पाँच प्रश्नहरूको उत्तरहरूलाई हामी आज बाइबलबाट हेर्नेछौँ। एमेन, बुझ्दै हुनुहुन्छ, है? पुरानो कुरा थोरै रिक्याप गरेँ मैले। अब हामीलाई थाहा छ, हामीले प्रभु येशु ख्रिस्ट यानि कि सन अफ गड भन्ने विषयमा हामीले हेरिसकेका छौँ, हो? अझ फादर भन्ने विषयलाई पनि हामीले विषयमा पनि हामीले वचन सुनिसकेका छौँ, हो नि? अनि हामीलाई के कुरा थाहा छ त भन्दाखेरि, यीशु ख्रिस्ट यानि कि परमेश्वरको पुत्र चाहिँ, है, लाई चाहिँ परमेश्वर स्वयंले चाहिँ के गर्नुभयो त भन्दाखेरि, सृष्टि गर्नुभयो भन्ने कुरालाई हामीले रेभलेसन 3:14 हामीले थाहा पाइसकेका छौँ। र साथसाथै उहाँ चाहिँ सबैभन्दा पहिलो सृष्टि हुनुहुन्छ भनेर पनि हामीले हितोपदेश 8 अध्यायमा हामीले अध्ययन गरिसकेका छौँ, हो नि? अनि त्यो समयमा चाहिँ पहिले नै हेर्नुहोस् है, परमेश्वरले सृष्टि गर्नु भइसके पश्चात चाहिँ यीशु ख्रिस्ट चाहिँ को हुनुहुन्थ्यो त भन्दा, उहाँको नाम चाहिँ जिजस नभइकन उहाँको नाम चाहिँ माइकल द आर्क एन्जल थियो भन्ने कुरालाई पनि हामीलाई थाहा छ। अनि त्यो समयमा उहाँ कुन नेचरमा हुनुहुन्थ्यो त भन्दा, स्पिरिचुअल नेचर्समा चाहिँ उहाँ हुनुहुन्थ्यो, बुझ्दै हुनुहुन्छ? पृथ्वीमा आउनुभन्दा पनि अगाडिको कुरा है यो चाहिँ, बुझ्दै हुनुहुन्छ नि, होइन? हो, अनि यो कुरा हामीलाई पहिले नै थाहा छ। अब के भयो त भन्दाखेरि, जब उहाँ पृथ्वीमा आउनुभयो यानि कि परमेश्वरले पृथ्वीमा पठाउनु भयो, है, मरियमको कोखद्वारा उहाँ जन्मनु भयो, हो? कसरी त भन्दाखेरि, स्पिरिचुअल नेचरमा हो उहाँ जन्मनु भएको, फ्लेसमा, शरीरमा चाहिँ उहाँ के गर्नुभयो त भन्दा, उहाँले जन्म लिनुभयो। त्यसो भए उहाँ पृथ्वीमा आउँदै गर्नु हुँदाखेरि चाहिँ त्यो स्पिरिचुअल नेचरमा होइन, तर उहाँ चाहिँ के बनेर आउनुभयो त भन्दा, हि केम इन फ्लेस, उहाँ चाहिँ शरीरमा आउनुभयो र शरीरमा जन्मनु भयो, बुझ्दै हुनुहुन्छ, बुझ्दै हुनुहुन्छ? शरीरमा उहाँ जन्मनु भयो अनि त्यो शरीरलाई चाहिँ सुन्नुहोस् है, त्यो शरीरलाई चाहिँ के गर्नुभयो त भन्दा, सारा संसारको निमित्त उहाँले छुटकाराको मोलको निम्ति चाहिँ त्यो, है, दिनुभयो, क्रुसमा टाँगिनु भयो, बुझ्दै हुनुहुन्छ, त्यो शरीरलाई चाहिँ के गर्नुभयो त मानव जातिको निम्ति दिनुभयो, जुन कुरा हामी योहन्ना 6:51 पदमा हामी पढ्न पाउँदछौँ। त्यहाँ तपाईँहरूले पल्टाउन सक्नुहुन्छ, उहाँले के भन्नुभएको छ त भन्दा, म चाहिँ लिभिङ ब्रेड हुँ हो, अनि यो ब्रेड यानि कि यो मेरो शरीर चाहिँ मैले सारा संसारको जीवनको निम्ति चाहिँ दिँदछु भनेर चाहिँ उहाँ स्वयंले भन्नुभएको छ। पढिदिनुहोस् त योहन्ना 6:51 पद। योहन्ना 6:51।
त्यो जिउँदो रोटी म नै हुँ जो स्वर्गबाट ओर्लेर आयो। कसैले यस रोटीबाट खायो भने म सधैँभरि जिउनेछु, अनि त्यो रोटी चाहिँ जो म दिनेछु मेरो मासु हो, जुन मासु म संसारको जीवनको निम्ति दिनेछु।
हेर्नुहोस् त उहाँले आफ्नो शरीर, दिस फ्लेस है, उहाँको जुन शरीर थियो नि त्यो शरीरलाई चाहिँ उहाँले के गर्नुभयो अरे, संसारको जीवनको निम्ति चाहिँ उहाँले दिनुभयो। आमेन। बुझ्दै हुनुहुन्छ? अब यही कुरा हामी हिब्रू 10:10 पनि हामी पाउँदछौँ होइन, अनि यसै या 53:10-12 हामीले हेर्छौँ भने पनि उहाँले आफ्नो पोर आउट हिज सोल्स भनेको छ है, उहाँले आफ्नो प्राण चाहिँ के गर्नुभयो त भन्दाखेरि दिनुभयो भन्ने कुरा चाहिँ हामी यसै यामा पनि हामी पाउँदछौँ। अनि जस पश्चात चाहिँ के भयो त भन्दाखेरि उहाँको शरीर, उहाँले जब त्यो दिनुभयो र एउटा नयाँ बाटो खोलियो, न्यू लिभिङ वे चाहिँ खोलियो भनेर हिब्रू 10:10 हामी 19:20 पदमा पनि हामी पाउँदछौँ। उहाँको शरीर जब उहाँले दिनुभयो ऱ्यानसम सेक्रिफाइसको रूपमा, त्यस पश्चात चाहिँ एउटा नयाँ बाटो खोलियो, त्यो नयाँ बाटो चाहिँ के हो त न्यारो वे खोलियो। एमेन। बुझ्दै हुनुहुन्छ? अब सुन्नुहोस् है, उहाँले पुरानो करारमा अब हामीले हेर्छौँ भने जुन कुरा परमेश्वरको निम्ति होइन परमेश्वरको वेदीमा राखेर रा बलि गरिन्थ्यो, त्यो कुरा चाहिँ पुरै भस्म गरिन्थ्यो नि होइन, सबै सकाइन्थ्यो नि होइन र, हो नि, त्यो कुरा कुनै कहिले रिटर्न ब्याक लिइन्थ्यो र, लिइँदैन थियो नि होइन। त्यस्तै यीशु ख्रिस्टको शरीर पनि परमेश्वरको वेदीमा चाहिँ के भएको छ त भन्दा, राखिएर बलि चढाइसकेपछि चाहिँ अब यीशुले त्यो फ्लेसलाई फेरि उहाँले लिनुहुन्न, किनकि उहाँले त त्यो सारा संसारको जीवनको निम्ति आफ्नो शरीर त उहाँले दिइसक्नुभयो नि होइन। वन्स उहाँले एकपटक उहाँले दिइसक्नुभयो भने अब त्यो फेरि लियो भने त फेरि त्यो ऱ्यानसम हुन्छ त फेरि त्यहाँ होइन, दिइसकेको कुरा के, फेरि रिटर्न लियो भने त त्यो पुरा हुँदैन नि होइन। त्यही भएर उहाँले कहिले पनि अब त्यो फ्लेसलाई चाहिँ फेरि रिटर्न लिनुहुन्न, र किनभने मानव जातिको निम्ति है सारा संसारको निम्ति जीवनको निम्ति उहाँले आफ्नो शरीरलाई चाहिँ दिनुभयो। अब हेर्नुहोस् है, त्यसो हो भने उहाँले दिइसक्नुभयो, अब त्यो लिनुहुन्न भने उहाँ कसरी रेजुरेक्ट हुनुभयो त भन्ने प्रश्न आउँछ नि होइन र, बुझ्दै हुनुहुन्छ? हाउ हि केम, उहाँ कसरी आउनुभयो रे, शरीरमा आउनुभयो, हाउ हि डाइड, शरीरमै हो, अनि उहाँले त आफ्नो शरीर त दिइसक्नुभयो, अब ऱ्यानसमको रूपमा उहाँले दिइसक्नुभयो होइन र, अब त्यो रिटर्न हुँदैन भने अब हाउ हि रेजुरेक्टेड, अब उहाँ कसरी रेजुरेक्ट हुनुभयो त भन्दाखेरि उहाँ शरीरमा रेजुरेक्ट हुनुभएको होइन, तर उहाँ चाहिँ स्पिरिचुअल नेचरमा चाहिँ रेजुरेक्ट हुनुभयो। आमेन। बुझ्दै हुनुहुन्छ? हि क्यानट टेक हिज फ्लेस ब्याक, क्या उहाँले त्यो शरीरलाई उहाँले लिनुहुन्न, त्यो भएको कारणले गर्दा उहाँ त्यो शरीरमा उहाँ पुनरुत्थान हुनुभएको होइन, तर केमा त भन्दाखेरि इन स्पिरिचुअल नेचर, जुन कुरा हामी पहिलो पत्रुस 3:18 हामी पाउँदछौँ। कृपया पढिदिनुहोस् त पहिलो पत्रुस 3:18। हजुर, जसले पाउनुहुन्छ पढिदिनुहोस् न छिट्टो गरिकन है, पहिलो पत्रोस 3:18।
किनकि हामीलाई परमेश्वरमा पुर्याउने उद्देश्यले क्रिस्टले पनि यी धर्मी जनले पापहरूको सम्बन्धमा अधर्मीहरूको निम्ति एकपल्ट दुःख भोग्नुभयो, शरीरमा उहाँ मारिनु भयो, तर आत्माद्वारा उहाँ जीवित पारिनु भयो।
हेर्नुहोस् त यहाँ के भनेको छ, शरीरमा उहाँ मारिनु भयो र आत्माद्वारा भनेर भनेको छ, तर यहाँ वास्तव आत्माद्वारा पनि हो, तर वास्तवमा यहाँनिरको अनुसार चाहिँ आत्मामा भन्ने चाहिँ हुनु पर्दछ, किनकि ग्रिकमा हामीले हेर्छौँ भने चाहिँ द्वारा भन्दा पनि इन है क्विकेन इन द स्पिरिट भन्ने चाहिँ हामी पाउँदछौँ है, बाई भन्दा पनि क्विकेन बाई भनेको छ नि होइन यहाँ, तर इन द स्पिरिट भन्ने चाहिँ एक्ज्याक्ट इन्टरप्रिटेसन हो भने चाहिँ उहाँ चाहिँ केमा उठ्नुभयो त भन्दाखेरि इन स्पिरिचुअल नेचर, बुझ्दै हुनुहुन्छ, शरीर त उहाँले दिनुभयो, त्यही शरीरमा उहाँ रेजुरेक्ट हुन सक्नुहुन्न, यसै कारणले गर्दा चाहिँ के हुनुभयो त भन्दा स्पिरिचुअल नेचरमा चाहिँ है उहाँ चाहिँ रेजुरेक्ट हुनुभयो, बुझ्दै हुनुहुन्छ। त्यस पश्चात उहाँ जब परमेश्वर पिताका उठाइ लगिनु भयो अनि परमेश्वरको राइट ह्यान्डमा उहाँ अहिले हुनुहुन्छ हो, अब जुन हिब्रू 1:3 र 4 हामी त्यो कुरालाई पाउँदछौँ, त्यसपछि चाहिँ उहाँ अब कस्तो नेचरमा हुनुहुन्छ त, हाउ ही इज नाउ भन्दाखेरि उहाँ चाहिँ डिभाइन नेचरमा हुनुहुन्छ। एमेन। कस्तो नेचरमा हुनुहुन्छ? डिभाइन नेचर, जुन कुरा हामी अपोस्टल पावलको एउटा घटनामा हामी देख्न सक्दछौँ, त्यो डिभाइन नेचर चाहिँ कस्तो हुँदछ त भन्ने कुरालाई चाहिँ हामीले थोरै हामीले त्यहाँनिर चाल पाउन सक्छौँ। प्रेरित 26:13 हामीले हेर्छौँ भने त्यहाँ चाहिँ अपोस्टल पावल है, पावल चाहिँ त्यो त्यो जुन समयमा पावल भइसकेका थिएन, साउल थिए हो, दमस्कसमा चाहिँ तर्फ ऊ लाग्दै थिए मण्डलीलाई सताउनको निम्ति, अनि त्यो समयमा चाहिँ यीशु ख्रिस्ट चाहिँ त्यहाँ देखा पर्नु भएको थियो, अनि त्यो समयमा चाहिँ एकदमै मध्यदिनमा चाहिँ नि कस्तो हुँदछ त घाम कति चर्किन्छ होइन, हाम्रो नेपालमै पनि अहिले हामी हेर्छौँ भने एकदमै है 40 पोइन्ट हुँदै गर्दाखेरि त 40 है 40 पुग्दै गर्दा हामीलाई कति गाह्रो हुन्छ नि होइन, यसो हेर्दा हामीले सनलाई घामलाई हामीले हेर्न सक्छौँ सक्छौँ सक्दैनौँ होइन, अब झन् अनि मध्य दिनमा त झन् अब हेर्नुहोस् त इजरायल जस्तो ठाउँमा कति घाम लाग्छ कति चर्को हुन्छ, त्यस्तो त्योभन्दा पनि चाहिँ एकदमै चमक चाहिँ त्यहाँनिर चाहिँ अपोस्टल पलले चाहिँ देखेका छन् हो। त्यस पश्चात चाहिँ के भएको छ त भन्दा अपोस्टल पलको आँखा चाहिँ आँखाको नजर चाहिँ गुमेको कुरा हामी त्यहाँनिर देख्न सक्दछौँ, तपाईँले रेकर्ड गर्न सक्नुहुन्छ प्रेरित 26:13 है, प्रेरित 9:7, 9:12 हामीले त्यो कुरालाई देख्न सक्दछौँ हो, उहाँ चाहिँ यस्तो चमकमा चाहिँ हुनुहुन्छ क्या, त्यो चाहिँ डिभाइन नेचर हो। हेमेन। अनि जुन कुरा हामी 1 तिमोथी 6:16 पनि हामी पढ्न पाउँदछौँ, पढिदिनुहोस् त, अनि परमेश्वर पनि केमा हुनुहुन्छ? डिभाइन नेचरमा हुनुहुन्छ, अनि यीशु ख्रिस्टले पनि जब परमेश्वरले अराउनु भएको कामलाई उहाँले पुरा गर्नुभयो, मृत्युसम्म उहाँ चाहिँ फेथफुल हुनुभयो है, त्यसपछि परमेश्वरले उहाँलाई चाहिँ एज अ रिवार्ड के दिनुभयो त भन्दाखेरि डिभाइन नेचर्स परमेश्वरले दिनुभयो। आमेन। हालेलुया। अनि उहाँले त्यही कुरा प्रतिज्ञा गर्नुभएको छ है, कसलाई? मण्डलीलाई पनि, किन यीशु ख्रिस्ट चाहिँ को हुनुहुन्छ? यीशु ख्रिस्ट शिर हुनुहुन्छ हो मण्डलीको, शरीर पनि चाहिँ के हुनेछन् त भन्दाखेरि मृत्युसम्मै फेथफुल हुने 1,40,000 पनि त्यही डिभाइन नेचरमा नै जाने छन्, जुन कुरा हामीले चर्च भन्ने विषयमा हामीले हेरिसकेका छौँ है। अनि पढिदिनुहोस् त 1 तिमोथी 6:16।
जसको नजिकमा कोही मानिस पनि जान सक्दैन, उहाँलाई कुनै मानिसले देखेको छैन न त देख्न सक्छ, उहाँलाई नै आदर र अनन्त अधिकार।
आमेन। सबैभन्दा पहिले हेर्नुहोस् त परमेश्वर पितामा मात्रै थियो यो हो, अघि मैले भनिहालेँ, त्यस पश्चात यीशु ख्रिस्टले पाउनुभयो होइन, अब चाहिँ मण्डलीलाई पनि त्यही प्रतिज्ञा गरिएको छ, जुन कुरा हामी धेरै ठाउँमा पाउँछौँ, अमरत्वको खोजी गर भनेर होइन, अमरत्वको कुराहरू गरिएको छ, पहिलो पत्रुसको पुस्तकमा हामीले हेर्छौँ भने है, अब त्यही अमरत्व इमोर्टालिटी है डिभाइन नेचर चाहिँ परमेश्वरले मण्डलीलाई पनि दिनु छ। अब हामीले के कुरालाई चाल पायौँ त भन्दाखेरि उहाँ शरीरमा आउनुभयो, शरीरमै उहाँ मारिनुभयो हो नि। उहाँले आफ्नो शरीरलाई छुटकाराको मोलको निम्ति दिनुभयो र त्यस पश्चात अब उहाँले त्यो शरीर फेरि लिन सक्नुहुन्न र लिनुहुन्न है, किनकि एक पटक नै उहाँले दिइसक्नुभयो र अब इट्स फर एभर, अब सदाको निम्ति हो त्यो। त्यसै कारणले गर्दा उहाँले त्यो शरीरमा उहाँ बौरी उठाइ हुनु भएन, तर उहाँ स्पिरिचुअल नेचरमा उहाँ चाहिँ बौरी उठाइ हुनुभयो र जब परमेश्वरसँग अहिले उहाँ हुनुहुन्छ, उहाँ अहिले डिभाइन नेचरमा हुनुहुन्छ भन्ने कुरालाई हामीले चाल पायौँ। अब यसै कारणले गर्दाखेरि त यहाँ दोस्रो कोरिन्थी 5:16 अब यस पश्चात हेन्सफोर्थ हो हामी ख्रिस्टलाई कहिले पनि शरीरमा जान्ने छैनौँ भनेर चाहिँ यहाँ प्रष्टै लेखिएको छ। बुझ्दै हुनुहुन्छ? पढिदिनुहोस् त दोस्रो कोरिन्थी 5:16। सिस्टर मुना पढिदिनुहोस् त दोस्रो कोरिन्थी 5:16।
यसकारण अबदेखि उसो हामी कसैलाई पनि शरीर अनुसार चिन्ने गर्दैनौ। हामीले क्रिस्टलाई शरीर अनुसार चिनेका भए तापनि अबदेखि उसो हामी चिन्दैनौ।
आमेन। हेर्नुहोस् त पहिले हामी शरीरमै चिनेको हो नि होइन, शरीरमै भेटेको देखेको हो नि होइन, पस्टल्सहरूले त देखे तापनि अबदेखि उसो हामी उहाँलाई शरीरमा के गर्ने छैनौँ, चिन्दैनौँ भनेर चाहिँ यहाँ प्रष्टै लेखिएको छ। अनि यति मात्र होइन, यीशु ख्रीष्ट स्वयंले पनि सोही कुरा बताउनु भयो। अब केही समय पश्चात, अब यो केही समय पश्चात भनेको चाहिँ के हो त भन्दा उहाँको मृत्यु हुँदै थियो नि त होइन, उहाँले मृत्यु हुँदै थियो भन्नुको मतलब उहाँले चाहिँ अब क्रुसमा टाँगिनु पर्ने थियो। अनि यसै कारणले गर्दा यीशु ख्रीष्टले भन्दै हुनुहुन्छ अब केही समयपछि हो संसारले मलाई कहिल्यै देख्ने छैन। हेर्नुहोस् त संसारले मलाई कहिल्यै देख्ने छैन भने चाहिँ कहिल्यै देख्दै देख्दैन के, बुझ्दै हुनुहुन्छ? हो तर तिमीहरूले चाहिँ मलाई देख्ने छौ भनेर भनेको छ। किन तिमी भनेको चाहिँ को हो त? नयाँ मण्डलीहरू, मण्डलीले चाहिँ देख्ने छ। किन? किनभने हामी पहिलो योहन्नाको पुस्तकमा हामीले देख्छौँ भने त्यहाँ के कुरा लेखिएको छ त भन्दा उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्ने छौँ, होइन र? एमेन। संसारले त देख्न सक्दैन यीशु ख्रीष्ट कस्तो हुनुहुन्छ भनेर, उहाँलाई त्यो है उहाँको प्रेजेन्सलाई चाहिँ मानिसहरूले महसुस गर्ने मात्रै हुन्न है, भिजिबिलिटीमा देख्नेमा उहाँलाई देख्ने होइन, तर उहाँको उपस्थितिको कारणले गर्दा भएको परिवर्तनलाई चाहिँ देख्ने छन् संसारले। तर मण्डलीले चाहिँ के गर्नेछन् त भन्दा उहाँलाई फेस टु फेस देख्नेछन्। हेमेन। यसै कारणले गर्दा ए तिमीहरूले चाहिँ मलाई देख्छौ भनेर चाहिँ यहाँ यीशु ख्रीष्टले भन्नुभएको छ। यो तिमी भनेको चाहिँ को हो त भन्दा को हो? मण्डली। उहाँको मण्डलीले चाहिँ उहाँलाई फेस टु फेस देख्नेछ है। पहिलो योहन्नाको पुस्तकमा हामीले त्यो कुरालाई देख्न सक्छौँ। पक्नुहोस् है पहिलो योहन्ना 3:2 पढिदिनुहोस् त। हजुर 3:2। जस्तो हुनुहुन्छ, कस्तो हुनुहुन्छ उहाँ? हुनुहुन्छ है उहाँको, उहाँ चाहिँ देखा पर्नु हुँदा चाहिँ है पहिला सबैभन्दा पहिले स्पिरिचुअल नेचरमा हुनुहुन्थ्यो होइन र, शरीरमा आउनुभयो हो। जस्तो हुनुहुन्थ्यो त्यस्तै हुन्छौँ भनेर यहाँ भनेको छैन, तर जस्तो हुनुहुन्छ उहाँ प्रेजेन्टमा अहिले जस्तो हुनुहुन्छ त्यस्तै हामी उहाँलाई देख्नेछौँ भन्नको मतलब जुन डिभाइन नेचरमा हुनुहुन्छ हामी नि त्यस्तै हुनेछौँ, डिभाइन नेचरमै हुनेछौँ हो। त्यही भनेको छ उहाँ जस्तो हुनुहुन्छ हामी त्यस्तै हुनेछौँ र जस्तो हुनुहुन्छ हामी त्यस्तै उहाँलाई देख्नेछौँ भने चाहिँ मण्डलीले चाहिँ देख्नेछ, तर संसारले उहाँलाई कहिले पनि देख्ने छैन। बुझ्दै हुनुहुन्छ? यहाँ यसै कारणले गर्दा उहाँले के भन्नुभयो, संसारले अबदेखि उसो मलाई देख्ने छैन। एमेन, यहाँसम्म बुझ्नुभयो? बुझ्दै हुनुहुन्छ? अब हामीले कहाँसम्म आयौँ त भन्दाखेरि पाँच चारवटै प्रश्नको उत्तरहरू चाहिँ हामीले पाइसकेका छौँ है। चारवटा प्रश्नको उत्तर पाउनुभयो नि होइन? अब यसो हो भने सुन्नुहोस् है, यसो हो भने अब कहिले देख्ने छैनन्, शरीरमा आउनुहुन्न भनेर, अब यहाँ हामीले उहाँ शरीरमा आउनुहुन्न भनेर हामीले देखिसके पश्चात यहाँ थोमा है, थोमाले त भन्दाखेरि त उहाँ त फेरि आउनु भएको थियो त। थोमाले के भनेका थिए त भन्दा, उहाँलाई होइन, उहाँको हातको हातमा भएको त्यो प्वालमा है मेरो औँला नछिराइकन हो, अनि उहाँको कोखामा है भालाले उ गरेको म यसो नछुइकन है म त पत्ताउँदै पत्ताउँदिनँ उहाँ चाहिँ रेजुरेक्ट हुनुभएको हो भन्ने कुरा चाहिँ नि थोमाले चाहिँ गरेका थिए। हेर्नुहोस् है, हो नि, यो कसरी सम्भव हुनसक्छ? अब यो के हो त भन्ने कुरालाई हामी हेर्नेछौँ। पढिदिनुहोस् त योहन्ना 20:24 पढिदिनुहोस् त, कहाँ रोक्नुहोस् भनेर म आफै भन्छु। 24 पद पढिदिनुहोस् त, 20:24। हेर्नुहोस् त, यहाँ विश्वासै गर्दिनँ भनेर चाहिँ थोमाले चाहिँ के भनेको छन् त भन्दाखेरि भनेका छन् हो। त्यस पश्चात अब हामीले हेर्छौँ भने 26 पदमा हेर्नुहोस् त, 26मा, अनि 8 दिनपछि हेर्नुहोस् है तपाईँहरू, 8 दिनपछि चाहिँ उहाँ फेरि चेलाहरू भित्र हेर्नु है, हेर्नु हेर्नुहोस् है त, चेलाहरू फेरि कोठाभित्र थिए, अनि त्यो समयमा चाहिँ थोमा पनि थिए हो। थोमा पनि त्यहीँ भनेको छ, उनीहरूसँग थोमा पनि थिए, तर ढोका चाहिँ के थियो त भन्दाखेरि बन्द भएको बेलामा चाहिँ यसो क्रिस्ट चाहिँ के गर्नुभयो, बिचमा उनीहरूको बिचमा उभिनु भयो हो तिमीहरूलाई। अनि यहाँ के भन्ने भएको छ यसोले, तिमीहरूलाई शान्ति होस्। 27 पद हेर्नुहोस् है, तब उहाँले थोमालाई भन्नुभयो, तिम्रो औँला यहाँ ल्याऊ र मेरो हातहरू हेर। जस्तो यहाँ के भन्नुभयो, थोमाले जस्तो भनेका थिए, जस्तो इच्छा गरेका थिए, त्यस्तै है त्यही रूपमा चाहिँ यसो क्रिस्ट त्यहाँनिर हुनुहुन्थ्यो हो नि। हो, यो कुरा भएको छ। अब हेर्नुहोस् है, अब यो कसरी हुनसक्छ, यो के हो त भन्ने कुरालाई चाहिँ अब हामीले बुझ्ने छौँ। बुझ्दै हुनुहुन्छ? यो यसो हेर्दै गर्दा त उहाँ त शरीरमै फर्किनु भएको जस्तो देखिन्छ नि होइन र, हो कि होइन? घाउ चोट सबै थियो नि त होइन? अघि हामीले भर्खर अघि भर्खर हेऱ्यौँ कि अब उहाँ त स्पिरिचुअल नेचरमा हुनुहुन्छ, डिभाइन नेचरमा हुनुहुन्छ होइन? पहिले स्पिरिचुअल नेचरमा उहाँ रेजुरेक्ट हुनुभयो, उहाँ डिभाइन नेचरमा अहिले हुनुहुन्छ भन्ने कुरालाई अब हामीले हेरिसकेका छौँ। अब यहाँ त फ्ल्यासमै देखा पर्नु भएको जस्तो देखियो, अब यो के हो त भन्ने कुरालाई चाहिँ बुझ्नको निम्ति हामी अलिकति पृष्ठभूमिमा हामी फेरि फर्किनेछौँ। 19 हामी योहन्नाकै 20 अध्यायको 19-23 पदसम्म हामीले हेर्छौँ भने त्यहाँनिर के भएको छ त भन्दाखेरि, यीशु ख्रिस्ट चाहिँ अघि जुन हामीले हेऱ्यौँ नि 24 पदको घटनालाई, त्योभन्दा पहिले नै यीशु ख्रिस्ट चाहिँ चेलाहरू माझ देखा पर्नु भएको थियो। बुझ्दै हुनुहुन्छ? तर त्यो समयमा चाहिँ के को थिएनन् त भन्दाखेरि, को थिएनन्? थोमा चाहिँ उनीहरूको साथमा थिएनन्। अनि चेलाहरूले त भने, ए यीशु ख्रिस्त बौरी उठ्नु भइसक्यो भनेर, हामीले त यीशु ख्रिस्तलाई भेट्यौँ, हामीले त देख्यौँ उहाँलाई भनेर भन्दै गर्दाखेरि थोमाले चाहिँ के गरेनन् त भन्दा विश्वासै गरेनन् हो। आउनुहोस् हामी पढौँ, योहन्ना 20:19 पढिदिनुहोस् तपाईँले।
तब त्यही दिन अर्थात् हप्ताको पहिलो दिन साँझमा युदीहरूको डरले गर्दा चेलाहरू भेला भएको ठाउँमा ढोकाहरू जब बन्द थिए तब येशु आउनुभयो र बिचमा उभिनु भयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति होस्।
हेर्नुहोस् त, उहाँ त आउनुभयो होइन, आउनुभयो नि होइन, चेलाहरू भएको, चेलाहरू भएको ठाउँमा आउनुभयो अनि 20 पद।
यसो भनेर उहाँलाई, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र आफ्ना पुर्खा देखाउनु भयो। तब चेलाहरू प्रभुलाई देखेर खुसी भए।
हेर्नुहोस् त अनि अरू,
तब येशूले तिनीहरूलाई फेरि भन्नुभयो, तिमीहरूलाई शान्ति होस्, जसरी मेरा पिताले मलाई पठाउनु भएको छ त्यसरी नै म पनि तिमीहरूलाई पठाउँछु।
हो यस्तो भन्दै 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 है 22 पदसम्म हामी, 23 पदसम्म हामी त्यहाँनिर यसोले भन्नुभएको कुराहरूलाई हामी देख्न सक्दछौँ। अनि यहाँनिर चाहिँ के भएको छ त भन्दाखेरि, थोमा चाहिँ थिएनन्, अनि अघि 24 पदमा हामीले त्यो त हेरिहाल्यौँ होइन। त्यही भएको कारणले गर्दा हेर्नुहोस् है, थोमा थिएनन् तर अरू चेलाहरूले त देखे र विश्वास गरे, तर थोमा चाहिँ त्यहाँ उपस्थित थिएनन्। अनि त्यसपछि थोमालाई चाहिँ विश्वास दिलाउनको निम्ति खातिर चाहिँ यीशु ख्रिस्ट फेरि के गर्नुभयो त, त्यही त्यही रूपमा चाहिँ उहाँ आउनुभयो। सुन्नुहोस् है, आउनुभयो उहाँ चाहिँ नि, अब हेर्नुहोस् है, शरीरमा होइन तर उहाँ चाहिँ केमा आउनुभयो त भन्दाखेरि स्वरूपमा चाहिँ आउनुभयो। अब किन त, किन आउनु पर्थ्यो त होइन, किन आउनुभयो त यीशु ख्रिस्ट भन्दा त्यसको पनि कारण छ। किन त भन्दाखेरि परमेश्वरले है ख्रिस्टद्वारा अपोस्टल्सहरूलाई चुन्नुभयो, प्रेरितलाई चुन्नुभयो, अनि त्यसपछि उनीहरूको काम भनेको चाहिँ के थियो त भन्दाखेरि नि, स्पेसल्ली है अपोस्टलको काम भनेको चाहिँ यीशु ख्रिस्ट चाहिँ आउनुभयो, यीशु ख्रिस्ट शरीरमा मारिनुभयो हो, त्यस पश्चात उहाँ चाहिँ पुनरुत्थान हुनुभयो है, पुनरुत्थान हुनुभएको छ भन्ने कुरा चाहिँ सारा संसारमा उनीहरूले विटनेस गर्नुपर्ने चाहिँ थियो के, बुझ्दै हुनुहुन्छ। आउनुभयो यीशु ख्रिस्ट, मर्नुभयो र उहाँ बौरी पनि उठ्नुभयो है, मरेको मरेकै गर्नु भएन, उहाँ बौरी उठ्नुभयो भन्ने चाहिँ विटनेस त कसले दिनुपर्ने हो, अपोस्टल्सहरूले दिनुपर्ने हो। तर थोमा त को थिए, अपोस्टल थिए। अब थोमामा नै चाहिँ कन्फ्युजन डाउट्स भयो भने, यीशु ख्रिस्ट उठ्नु भएको हो या होइन भन्ने डाउट्स भयो भने, उसले कसरी चाहिँ गएर चाहिँ सारा संसारमा चाहिँ भन्छन् त यीशु ख्रिस्ट चाहिँ पुनरुत्थान हुनुभयो, विटनेस दिन सक्छ होला, कन्फ्युजन भई भई सक्दैन। यसै कारणले गर्दाखेरि चाहिँ नि यीशु ख्रिस्ट चाहिँ उनीहरूको सामु चाहिँ के हुनुभयो त भन्दाखेरि, स्पिरिचुअल नेचर्समा चाहिँ उहाँ प्रकट हुनुभयो, बुझ्दै हुनुहुन्छ, त्यही शरीरमा होइन तर त्यो फर्ममा चाहिँ उहाँ आउनुभयो। अब कसरी प्रुभ हुन्छ त, कसरी हुन्छ, हामीले हेऱ्यौँ नि अघि भर्खर, हेर्नुहोस् त 19 पदमा हामीले हेऱ्यौँ भने, ढोका जब ढोकाहरू बन्द थिए, ढोका त बन्द थियो नि होइन र हो। अब यो शरीरमै हो भने, यो नेचुरल फ्लेस हो भने, ढोका बन्द हुँदै गर्दा सुट्टा हामी जान सक्छौँ हजुर, सक्दैन नि होइन। यीशु ख्रिस्त त्यहाँ के के गर्नुभएको छ, ढोका त बन्द थिए, डराएर यहुदीहरूको ले केही गर्लान् कि भनेर डराएर चेलाहरू बस्दै बस्दै गर्दाखेरि चाहिँ यीशु ख्रिस्त के गर्नुभयो त भन्दाखेरि, सट्ट भित्र छिर्नु भयो क्या। अब त्यस्तो हुँदै गर्दा त उनीहरू आत्तिन्छ नि, अब को आयो के भयो भन्ने हुन्छ नि, डर मान्छ नि होइन। यसै कारणले गर्दा यसरी फेरि के पनि भन्नुभएको छ, उनीहरूलाई शान्ति गराउनको निम्ति, शान्त गराउनको निम्ति तिमीहरूलाई शान्ति होस्। अनि उहाँले तब त्यसपछि के गर्नुभयो, आफ्नो शरीरका कुराहरू उहाँले देखाउनु भएको छ। आमेन। अपोस्टल्सहरूलाई चाहिँ यीशु ख्रिस्ट साँच्चीकै बौरी उठ्नु भएको हो भन्ने कुरा चाहिँ प्रुफ उहाँले दिनुभएको छ। आमेन। अरू फर्ममा उहाँ आउनु भएको भए चाहिँ के के हुन्थ्यो त भन्दाखेरि, विश्वास गर्थे चेलाहरूले, प्रेरितहरूले हो, स्ट्रङली उहाँले त्यो कुरालाई विश्वास दिलाउनको निम्ति चाहिँ उहाँ चाहिँ त्यो फर्ममा चाहिँ उहाँ के गर्नुभयो त भन्दा आउनुभयो। आमेन। बुझ्नुभयो हो। अब हामीले हेर्छौँ भने त्यही 26 पदमा पनि हामीले त्यहाँ त्यही कुरा देख्न सक्छौँ हो, ढोका तर ढोकाहरू बन्द भएकै भएकैमा यसो आउनुभयो भने, त्यहाँ पनि ढोका बन्दै छ क्या, टिप्नुहोस् है तपाईँहरूले, 19 पदमा पनि ढोका बन्द भएको अवस्थै थियो, यीशु ख्रिस्ट सट्ट प्रवेश गर्नुभयो भने, 26 पदमा पनि हामीले हेर्छौँ भने है, थोमा भएको बेलामा चेलाहरूसँगै थिए र यीशु ख्रिस्ट जानुभयो त्यो ठाउँमा, त्यो बेलामा पनि के थियो, ढोका बन्दै थियो, बुझ्दै हुनुहुन्छ। अनि यो कुरालाई चेलाहरूको यानि कि प्रेरितहरूको फेथलाई बिल्ड गर्नको निम्ति चाहिँ उहाँले त्यो फर्ममा चाहिँ उहाँ देखा पर्नु भएको। अब हामीले हेर्छौँ भने स्पिरिचुअल नेचरमा भएका उहाँहरू चाहिँ के पनि छन् त भन्दाखेरि यहाँनिर फ्लेसमा आएको घटनाहरू हामीले धेरै हामीले हेरेका छौँ, होइन र एन्जल्सहरू, ए अब्राहमलाई भेटेको कुरा, हागरलाई भेटेको कुरा, है याकुबसँग लडाइँ गरेका कुराहरू हो, मनोह कोमा जो चाहिँ सामसनका आमा बाबा थिए हो, आमा बाबाकोमा पनि प्रकट भएको कुरा, धेरै 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 प्रुफहरू चाहिँ बाइबलमा हामी देख्न सक्दछौँ। बुझ्दै हुनुहुन्छ? हो ल, अब यीशु ख्रिस्ट पनि जब 40 डेजसम्म है पृथ्वीमै हुनुहुन्थ्यो, रेजुरेक्सन पश्चात उहाँ चाहिँ डिफ्रेन्ट फर्म्सहरूमा आफ्नो चेलाहरूको माझमा चाहिँ उहाँ प्रकट हुनुभएको छ। बुझ्दै हुनुहुन्छ? डिफ्रेन्ट फर्म्सहरूमा अब त्यही केही उदाहरण हामीहरू हामी हेर्नेछौँ। योहन्ना 20:13-18 हामीले हेर्छौँ भने त्यहाँनिर एउटा घटना हामी पाउँदछौँ। हाम्रो हामी त्यो घटनालाई हेरौँ छोटकरीमा। योहन्ना 20 अध्याय बिसको 13-18 यसरी पल्टाउनु भयो। अब यहाँनिर हेर्नुहोस् है, यहाँ तपाईँहरूले टाइटलमा 19 को माथि हेर्नुभयो भने प्रभु यीशु मरियम मग्दलिनी कहाँ देखा पर्नुहुन्छ भन्ने कुरा चाहिँ त्यहाँ लेखिएको छ हो। अब मरियम चाहिँ के भयो त भन्दाखेरि हेर्नुहोस् है, एक बिहानै चाहिँ है चिहानमा चाहिँ गएको कुरा हामी यहाँनिर लेखिएको हामी पाउँदछौँ हो। अनि त्यहाँ देख्दै गर्दा, त्यहाँनिर चिहानमा हेर्दै गर्दाखेरि चाहिँ है यीशुको शरीर राखिएको थियो त्यहाँनिर हो। तर त्यहाँनिर चाहिँ अब के भयो त भन्दा यीशु ख्रिस्त हुनुहुन्थेन, तर त्यहाँ को भेटे त भन्दाखेरि 2 स्वर्गदूतहरूलाई चाहिँ एकातिर शिरपट्टि अर्कोतिर पाउपट्टि बसिरहेको देखिन् भनेर त्यहाँ लेखिएको छ हो। अब 13 पदमा तपाईँहरूले हेर्नुहोस् त, अनि उनीहरूले तिनलाई भने, हे नारी तिमी किन रुन्छौ? तिनले उनीहरूलाई भनिन्, किनकि तिनीहरूले मेरा प्रभुलाई लगेका छन् र तिनीहरूले उहाँलाई कहाँ राखेका छन् म जान्दिनँ हो। अब कहाँ लगेर राखे भन्ने कुरा चाहिँ अब यहाँनिर म जान्दिनँ भनेर चाहिँ यहाँ बातचित भएको कुरा हामी देख्न सक्दछौँ। अब 14 पदमा हेर्नुहोस् त, अनि यसो भनेर तिनी पछिल्लोतिर फर्किन् र तिनले यसुलाई उभिरहनु भएको देखिन्। हेर्नुहोस् है, यसुलाई नै उभिरहनु भएको देखिन् भनेर भनेको छ। त्यस पश्चात तर हेर्नुहोस् है, अनि उहाँ यसु हुनुहुन्छ भने थाहा पाएनन्। यसो हुनुहुन्छ भनेर चाहिँ नि कसले थाहा पाएनन्? कसले? मरियम मग्दली नै थाहा पाएनन्। किन थाहा पाएनन् त? यसो त्यही शरीरमा त्यही फ्लेसमा उभिनु भएको भए त मरियमले चिन्थ्यो नि, होइन र? चिन्थ्यो कि चिन्दैन थियो होला? चिन्थ्यो नि, किनकि मरियम त यसो सँगसँगै हिँडेर सेवा गरेको मान्छे हो, होइन? चिन्थ्यो नि, होइन? तर चिनेनन् यहाँनिर। अब किन चिनेनन् त? अब हेर्नुहोस् त, किनभने उहाँ चाहिँ त्यो शरीरमा चाहिँ उहाँ रेजुरेक्ट हुनुभएको होइन, तर स्पिरिचुअल नेचरमा उहाँ के हुनुभएको हो त भन्दा रेजुरेक्ट हुनुभएको हो। यसै कारणले गर्दाखेरि चिनेनन्। अब हेर्नुहोस् है, यसुले तिनलाई भन्नुभयो, अब यसुले नै भन्नुभएको, हे नारी तिमी किन रुन्छौ? तिमी कसलाई खोज्छौ? तिनले उहाँलाई माली होलान् भन्थानेर उहाँलाई भनिन्। अब माली जस्तो चाहिँ यसो जस्तो कस्तो देखिनु भएको रहेछ त भन्दा माली जस्तो है, अलिक बुढो बुढो जस्तो, होइन? हँसिया, अब मालीहरू कस्तो हुन्छ त, होइन? हँसिया, कुदो, के अरे कुटो, कोदालो बोकेको हुन्छ नि, सायद अब त्यस्तै मा फर्ममा उहाँ हुनुहुन्थ्यो, होइन? माली जस्तो नै देखिने लुगा पहिरन सबै कुरा उहाँ त्यस्तै थियो। यसै कारणले गर्दाखेरि चाहिँ उसले त मरियमले त के जस्तो खानिन् त अन्त माली पो रहेछ भनेर चाहिँ मरियमले के गरिन्, के गरिन्, खानिन्, सोचिन् त्यस्तो हो। अनि अब हेर्नुहोस् है, हजुर तपाईँले उहाँलाई यहाँबाट लैजानु भएको छ भने तपाईँले उहाँलाई कहाँ राख्नुभएको छ मलाई भन्नुहोस् र म उहाँलाई लैजानेछु भनेर चाहिँ यहाँ बातचित भएको कुरा छ। अब हेर्नुहोस् है, यसुले तिनलाई भन्नुभयो 16 पदमा, मरियम तिनले पछिल्लोतिर फर्केर उहाँलाई भनिन्, रबोनी अर्थात् गुरुज्यू। यसुले तिनलाई भन्नुभयो मलाई नछौ। अब हेर्नुहोस् है, जब यीशु ख्रिस्टले चाहिँ मरियम भनेर जब भन्नुभयो नि, त्यस पश्चात मात्र चाहिँ त्यो टोनले चाहिँ नि, टोनले चाहिँ के गरे त, ओहो उहाँ त गुरुजी हुनुहुँदो रहेछ, यीशु ख्रिस्टै हुनुहुँदो रहेछ भनेर उहाँले चाहिँ ओ गुरुज्यू भनेर चाहिँ मरियम चाहिँ के गए त भन्दाखेरि यीशुको सामु गए। हेमेन स्वरले चाहिँ चिने। अब हामीलाई पनि त कसैले बोलाइराख्दछ भने हामीलाई थाहा हुन्छ नि कसले बोलायो भन्ने कुरा। स्वरले हामी चिन्छौँ कि चिन्दैनछौँ? चिन्दैनौ? चिन्छौँ नि। त्यस्तै उहाँ माली जस्तो देखिनु भए तापनि उहाँले जसरी मरियमलाई बोलाउनु हुन्थ्यो त्यो टोनले गर्दाखेरि चाहिँ मरियमले चाहिँ चाल पाएका छन् उहाँ चाहिँ यीशु ख्रिस्ट नै हुनुहुन्छ भने चाहिँ यहाँनिर चाहिँ उहाँ डिफ्रेन्ट फर्म मालीको फर्ममा चाहिँ उहाँ देखा पर्नु भएको थियो। हेमेन बुझ्दै हुनुहुन्छ? अब यस पश्चातको घटनाहरूलाई अहिले हामी अलिक हेर्दैनौँ। अब यसपछि हामी लुकामा पनि हामी यहाँ एउटा घटनालाई हामी देख्न सक्दछौँ होइन, अनि त्यहाँनिर पनि त्यो घटनामा पनि दुईजना है चेलाहरू चाहिँ कुरा गर्दै 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 यात्रामा गइराखेका हुन्छन् होइन, अनि त्यो समयमा यीशु ख्रिस्ट पनि जोइन गर्नुहुन्छ। होइन तिमीहरू के विषयमा कुरा गर्दैछौ, टिपोट गर्नुहोस् है म भन्छु, के विषयमा कुरा गर्दैछौ भन्दा तपाईँलाई इजरायलमा के भइराखेको छ थाहा छैन है, हामीले त के विश्वास गरेका थियौँ भने यीशु ख्रिस्टले त आउनुहुन्छ, यीशु ख्रिस्टले त होइन राज्य गर्नुहुन्छ भन्ने कुरा, इजरायल के अरे हामीलाई छुटकारा दिनुहुन्छ, उहाँले राज्य गर्नुहुन्छ भन्ने कुरा चाहिँ अब हामीले सोचेका थियौँ। तर उहाँ त मृत्यु भएको पनि 3 दिन भइसक्यो अब है भन्ने कुराहरू चाहिँ उहाँ गर्दै गर्दाखेरि चाहिँ अनि उहाँले कुरा गर्नुहुन्छ होइन भविष्य वक्ताको पुस्तकमा लेखेको कुराहरू सबै कुराहरू चाहिँ उहाँले बताउनुहुन्छ होइन, चिन्दै चिन्दैन उनीहरूले। हेर्नुहोस् है यीशु ख्रिस्ट नै हुनुहुन्छ नि उहाँ होइन, हो कि होइन, यीशु ख्रिस्ट नै हो है। तर दुईजना दुईजनाले चाहिँ के गरेनन् त भन्दा चाल नै पाएनन् अनि घरभित्र चाहिँ अनि अब जाँदछन् र यीशुलाई पनि अब टाढा नजानुस् साँझ परिसकेको छ भनेर यीशु ख्रिस्टलाई पनि उनीहरूले डाक्छन् अनि त्यहाँ जानु भइसकेपछि यीशु ख्रिस्टले चाहिँ रोटी भाँच्नुहुन्छ। अब रोटी भाँच्ने भनेको चाहिँ के हो त भन्दा इजरायलमा चाहिँ एउटा कल्चर के छ भने जो चाहिँ एकदमै ठुलो है बुढापाका अलिकति एज भएको उमेर खाएको व्यक्ति हुनुहुन्छ उहाँले चाहिँ रोटी भाँच्ने र सबैलाई दिने, त्यस पश्चात सबैजनाले चाहिँ नास्ता गर्ने होइन खाना खाने चलन भएको कारणले गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ यीशुले त्यो कुरा गर्नुहुन्छ। भनेपछि यहाँनिर चाहिँ यीशु ख्रिस्ट कुन फर्ममा देखा पर्नु भएको छ त भन्दा अलिकति बुढो मान्छे एजेडको रूपमा देखा पर्नु भएको हुँदछ हो। अब जब यीशुले हेर्नुहोस् है रोटी भाँचेर दिँदछ नि उनीहरूलाई, त्यसपछि चाहिँ उनीहरूले के थाहा पाउँदछन् त उहाँ त यीशु ख्रिस्टको हुनुहुँदो रहेछ भन्ने कुरा चाहिँ उनीहरूले चाल पाउँदछन् के बुझ्दै हुनुहुन्छ। हो यीशु ख्रिस्ट त्यही शरीरमा त्यही जस्तो हुनुहुन्थ्यो त्यस्तै देखा पर्नु भएको भए त यहाँ अरू चेलाहरूले देख्ने थिए र जान्ने थिए नि बुझ्ने थिए नि होइन यीशु ख्रिस्ट भनेर, तर त्यहाँ पनि के भएको छ त डिफ्रेन्ट फर्म, तर उहाँले कसरी रोटी बाँच्नुहुन्छ के कसरी गर्नुहुन्थ्यो हो त्यो कुराले गर्दा चाहिँ यहाँनिर उनीहरूले के गरेका छन् यीशु ख्रिस्टलाई पहिचान गरेका छन् बुझ्दै हुनुहुन्छ। हो उहाँ चाहिँ स्पिरिचुअल नेचरमा नै देखा पर्नु भएको हो तर डिफ्रेन्ट फर्म्समा, हेमेन बुझ्दै हुनुहुन्छ। र अर्को घटना हामी योहन्नामा पनि हामी पाउन सक्दछौँ हो, त्यसपछि चाहिँ यहाँ के भएको घटना छ भने चेलाहरू है पत्रुस र पत्रुससँग भएका केही भाइहरू चाहिँ अब माछा मार्न गएका छन् क्या, पत्रुसले चाहिँ भनेका छन् अब म त माछा मार्न जान्छु, अब उनीहरूसँग भएका भाइहरू भनेका छन् होइन, उनीहरू पनि ल ठिक छ हामी पनि माछा मार्न जान्छौँ भनेर सबैजना चाहिँ फेरि के गरेका छन् त भन्दाखेरि माछा मार्न गएका छन्। सुन्नुहोस् है योहन्ना पल्टाउनुहोस् त योहन्ना 21 अध्याय, यहाँनिर 3 पदमा है सिमोन पत्रुसले 21:3 हेर्नुहोस् त, सिमोन पत्रुसले तिनीहरूलाई भने म त माछा मार्न जान्छु, तिनीहरूले उनलाई भने हामी पनि तिमीसँगै जान्छौ, तिनीहरू गएर तुरन्त एउटा डुङ्गामा चढे अनि त्यो रात तिनीहरूले एउटै पनि पक्रेनन्। हेर्नुहोस् है के भयो त भन्दा माछा मार्न त गए तर उनीहरूले पक्रदै पक्रेनन्। अब बिहान हुँदाखेरि चाहिँ यीशु किनारमा उभिनु भयो, अब हेर्नुहोस् है बिहानी पख चाहिँ यीशु क्रिस्ट के गर्नुभयो किनारमा उभिनु भयो, अब यीशुले अब सोध्नु भयो है के भयो है केही खानेकुरा छ तिमीहरूसँग भनेर चाहिँ यीशुले सोध्नु भयो। हेर्नुहोस् है यो समयसम्म सोध्दै गर्नु हुँदासम्म उनीहरूलाई थाहा नै छैन यीशु ख्रिस्ट नै हुनुहुन्छ भनेर, है आफ्नो चेलाहरू 3.5 वर्षसम्म सँगै बसेका चेलाहरूले यसो क्रिस्ट त्यही शरीरमा त्यही फ्लेसमै नेचुरल फ्लेसमै आउनु भएको भए चेलाहरूले चिन्थे कि चिन्दैन थियो होला, चिन्थे तर यहाँ चिनेका छैनन्। भनेपछि उहाँ त्यो फ्लेसमै चाहिँ आउनु भएको थिएन के, बुझ्दै हुनुहुन्छ, रेजुरेक्ट हुनुभएको होइन भन्ने कुरा यहाँ एउटा प्रुफ हुन्छ के। अघि नै पनि मैले तपाईँलाई भन्दै थिएँ नो है, फ्लेसमा उहाँ रेजुरेक्ट हुनुभएको होइन। अनि अब हेर्नुहोस् है, अब उहाँले के भन्नुभयो त भन्दा ढुङ्गालाई दाहिनेपट्टि जाल हान, ढुङ्गाको दाहिनेपट्टि जाल हान भनेर चाहिँ उहाँले भन्नुभयो, अनि तिमीहरूले भेट्ट आउने छौ भनेर भन्दै गर्नु हुँदाखेरि उनीहरूले के गरे, ढुङ्गाको दाहिनेपट्टि जाल हानेर उनीहरूले पुरै हो के पायो, उनीहरूले माछाहरू धेरै पक्रे हो नि। अनि यति धेरै पक्रे अनि त्यसपछि चाहिँ अब यहाँनिर चाहिँ हामीले के पनि कुरा पनि देख्न सक्छौँ भने जाल फाट्न लाग्यो है भन्ने कुराहरू पनि यहाँ लेखिएको कुराहरू हामी पाउँदछौँ। हो त्यो भनिसकेपछि त्यो घटना जब भयो नि त्यसपछि उनीहरूले के थाहा पाए त भन्दाखेरि नि उहाँ त यसो ख्रिस्पो हुनुहुँदो रहेछ भनेर चाल पाए कि। अब हेर्नुहोस् है, उनीहरूले यसो ख्रिस्टलाई देखेर होइन त्यो फर्ममा देखेर चिनेका छैनन्, तर जुन घटनाहरू पहिले नै घटिसकेका थिए नि सोही घटनाहरू आवाज हो चिन्हहरू देखेर चाहिँ उनीहरूले चाहिँ उहाँ त प्रभु नै हुनुहुन्छ भन्ने कुरा चाहिँ उनीहरूले चाल पाएका छन्। यही घटना हामीले हेर्छौँ भने पहिले नै यही घटना भएको छ नि होइन, यो घटना दुई पटक भएको छ क्या, योभन्दा अगाडि नै चाहिँ यीशु ख्रीष्टले त्यही भन्नुभएको थियो चेलाहरूलाई। त्यस पश्चात त अनि पत्रुसले चाहिँ के गरेका छन् त भन्दा पत्रुस योहन्नाले पछ्याएका छन् नि यीशु ख्रीष्टलाई होइन, यो त पछ्याएको घटना हो र होइन नि त, यो त यीशु ख्रीष्टको रेजुरेक्सन पछिको घटना हो। तर यीशुले उनीहरूलाई के भन्नुभयो, अब म चाहिँ तिमीहरूलाई आऊ मेरो पछि लाग तब म तिमीहरूलाई मान्छेको म छुवा तुलाउने छु भनेर भन्नुभएको थियो नि। हो त्यो समयमा नै त्यो घटनामा नै यो यही कुरा भइसकेको थियो, यही घटना दोहोरिँदै गर्दाखेरि चाहिँ उनीहरूले के चाल पाए त भन्दा उहाँ त प्रभु हुनुहुन्छ भनेर चाहिँ उहाँ उनीहरूले चिने। सबैजनालाई अब थाहा भइसक्यो है, तर पनि उनीहरू चाहिँ बोलेनन् भनेर यहाँ भनेको छ, केही पनि बोलेनन्, तपाईँ प्रभु हुनुहुन्छ भनेर सोध्ने आँट चाहिँ कसैले पनि गरेनन् भनेर चाहिँ यहाँ लेखिएको हामी पाउँदछौँ, बुझ्नुहुन्छ। अनि यो घटनाहरूमा हामीले के कुरालाई चाल पायौँ भने उहाँ त्यही फ्लेसमा उहाँ रेजुरेक्ट हुनुभएको होइन, यानि कि फ्लेसमा रेजुरेक्ट हुनुभएको होइन, तर स्पिरिचुअल नेचरमा चाहिँ उहाँ रेजुरेक्ट हुनुभयो भन्ने कुरालाई यहाँ प्रश्न हुँदछ। अनि उहाँ त्यही हेर्नुहोस् त त्यस्तै शरीर जस्तै देखिनेमा चाहिँ उहाँ किन देखा पर्नु भयो त भन्दा अपोस्टल्सहरूको फेथलाई बिल्ड गर्नको निम्ति, ताकि उनीहरू चाहिँ सारा संसारमा यीशु ख्रिस्ट चाहिँ जन्मनु भएको, यीशु ख्रिस्ट चाहिँ मर्नु पनि भएको शरीरमा, र उहाँ चाहिँ रेजुरेक्ट हुनुभएको हो भन्ने विटनेस चाहिँ सारा संसारलाई चाहिँ उनीहरूले दिउन् भन्ने हेतुले उहाँले त्यो विश्वास बढाउनको निम्ति चाहिँ त्यो त्यही फर्ममा चाहिँ उहाँ देखा पर्नु भयो। आमेन, बुझ्दै हुनुहुन्छ। अब यदि मानिसहरू चाहिँ त्यही फ्लेसमै रेजुरेक्ट हुने हो भने हेर्नुहोस् है, हुने हो भने त के हुन्थ्यो त भन्दा बाइबलमा हामी देख्न सक्छौँ नि स्टेफन हो, स्टिफनसलाई के गरेको थिए, ढुङ्गै ढुङ्गाले हानेर मारेका थिए। अब जब स्टिफनस चाहिँ स्वर्गमा है हुन्छन्, स्टिफनसको घटना कस्तो हुन्छ होला, स्टिफनसको आउटलुक कस्तो हुन्छ होला, ढुङ्गै ढुङ्गाले चोटै चोट भएको, निलो निलो डाम भएको, रातो निलो भएको होइन, ढुङ्गाले कोतारेको यस्तो पो हुन्छ नि होइन र हो नि। अब पिटरलाई त उल्टो झुन्डाएर मारेका थिए हो, अब घाउहरू लागेको हुँदछ, त्यो घाउ नै घाउमा चाहिँ उठ्ने भयो पिटर चाहिँ हो, अपोस्टल पिटर। पावलको घटना हामीले हेर्ने हो भने त पावलको त झन् घाँटी काटेर मारेका थिए, अब पावलको अवस्था कस्तो हुन्छ होला, यहाँ स्ट्रेच लगा हुन्छ होला घाँटीमा होइन, त्यस्तै अवस्थामा उठ्ने हो भने त त्यस्तो हो भने स्वर्गमा शान्ति कहाँ हुन्छ होइन र, शान्ति कसरी हुनसक्छ त्यस्तो अवस्था भयो भने। हो त्यही भएर त्यही उसमा चाहिँ रेजुरेक्ट हुने चाहिँ बिल्कुलै होइन। अब सुन्नुहोस् है, मण्डली चाहिँ स्पिरिचुअल नेचरमा होइन हेभेन्ली नेचरमा चाहिँ उनीहरू चाहिँ रेजुरेक्ट हुन्छन् भने, तर अर्थली साल्वेसनमा आउने व्यक्तिहरूको चाहिँ केमा हुन्छन् त भन्दा उनीहरू चाहिँ के हुनेछन्, फ्लेसमा नै रेजुरेक्ट हुनेछन्, बुझ्दै हुनुहुन्छ। तर यो यो हेभेन्ली साल्भेसनमा जाने ऊहरू चाहिँ हेभेन्ली बडिज हुनु पर्यो नि, होइन र? हो, यो कुरा चाहिँ हामीले डिस्टिङ गर्नुपर्ने हुँदछ, बुझ्दै हुनुहुन्छ हजुर? त्यही भएर त हेभेन्ली साल्भेसन, अर्थली साल्भेसन हो। अर्थली साल्भेसनमा कुन कुन ग्रुप आउँदछन् त हजुर? एन्सियन्ट वर्दिज, त्यही भएर एन्सियन्ट वर्दिजहरू चाहिँ भिजिबल नै, भिजिबिलिटीको रूपमा नै चाहिँ के हुनेछन्, हुनेछन् होइन? अब्राहम, याकुब, इसाक सबैजना चाहिँ आउनेछन्। हो, यो कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुँदछ। र हेभेन्ली साल्भेसनमा चाहिँ कुन कुन को को अलिक ठुलो सोले भन्नुहोस् न, र यसो क्रिस ग्रुपको कुरा म भन्दैछु, दुईवटा ग्रुप हुन्छ होइन र हजुर? कुन कुन हो त दुईवटा ग्रुप? अघि भन्नुभएछ त 1,45,000, अनि अरू जैतुनको हाँगा लिनेहरू त हुन्, तर को हुन् उनीहरू? फेथफुल वानहरू नै 1,44,000हरू हुन्। हो, यसरी भुल्नु हुँदैन, एकदमै महत्त्वपूर्ण छ। तपाईँले अर्थली साल्भेसनको चाहिँ ट्याक्कै भन्नुभयो, हेभेन्ली साल्भेसनमा जाने दुईवटा ग्रुपको चाहिँ भन्नु भएन। सिस्टर मुना, दुईवटा ग्रुप भनिदिनुहोस् हजुर।
ग्रेट मल्टिट्युड,
ग्रेट मल्टिट्युड्स, ठुलो भिड नबिर्सिनु होला। यिनीहरू चाहिँ के भयो त भन्दाखेरि हेभेन्ली साल्भेसनमा जाने दुईवटा ग्रुपहरू हुन्। ल, अब शरीरमै स्वर्ग जान सक्दैनन् कोही पनि भन्ने कुरा चाहिँ बाइबलले प्रष्टै लेखेका छन्, बाइबलमै लेखिएका छन्। 1 कोरिन्थी 15:50 पढिदिनुहोस् त। हो, यहाँ के लेखेको छ, के र के चाहिँ? हो, त्यसो भए फ्लेस चाहिँ कहिले पनि स्वर्गमा इन्टर गर्न सक्दैन, यसै कारणले गर्दा शरीरमा चाहिँ, शरीरमा सुन्नुहोस् है, शरीरमा चाहिँ कोही पनि स्वर्ग जान सक्दैन, ठिक छ? बाइबलले पनि त्यही, अनि प्रकाशको पुस्तकमा पनि हामीले त्यही कुरालाई हेरेको छौँ, अन्तसम्म चाहिँ मृत्युसम्म तिमीहरू फेथफुल हौ है भनेको छ। अब तब तिमीहरूले रिवार्ड पाउनेछौ भनेर लेखिएको छ। अब हेर्नुहोस् त, मृत्युसम्मै फेथफुल हुनुपर्ने हुँदछ, होइन र? हो नि, हो, यसै कारणले गर्दाखेरि फ्लेस स्वर्गमा जान सक्दैन, त्यसो भए फ्लेसमै, शरीरमै रेजुरेक्ट हुने चाहिँ होइन। अब यति कुरा हामीले बुझ्यौँ। अब यसो हो भने सुन्नुहोस् है, अब येशु ख्रीष्टको शरीरलाई चाहिँ के भयो होला, होइन? किन त उहाँ त त्यो शरीरमा त उहाँ रेजुरेक्ट हुनुभएको होइन, होइन र? त स्पिरिचुअल नेचरमा हुनुभएको, तर त्यहाँ टुम्बमा हेर्दै गर्दा त शरीर त थिएन नि त फेरि, होइन र? चियानमा येशु ख्रीष्टको शरीर थियो र थिएन? अब के भयो त अब त्यस व्यक्ति शरीरलाई? आउनुहोस् हामी प्रेरित 2:27 हामी हेर्नेछौँ। प्रेरित 2:27 पढिदिनुहोस् त। 2 को 27। हेर्नुहोस् त, पवित्र जनलाई न स्वर्ण नै दिनुहुनेछ, अधोलोकमा पनि छोड्नुहुने छैन, न स्वर्ण दिनुहुनेछ भनेर लेखेको छ नि होइन। यही कुरा दाउद राजाले भजन सङ्ग्रहको पुस्तकमा लेखेका छन्। अनि यो चाहिँ नि हेर्नुहोस् है, दाउदले आफ्नै बारेमा लेखेको हुन् भने त के भयो, दाउदको शरीर अहिले सडेको छ कि छैन होला, त्यसै बसिराखेको छन् होला। यो चाहिँ कसको बारेमा लेखेको हो त भने हेर्नुहोस् त, येशु ख्रिस्टको बारेमा चाहिँ लेखिएको। त्यही भएर यहाँ फेरि प्रेरितको पुस्तकमा पनि यही कुरा लेखिएको छ हो। अनि हामीले यो चाहिँ हेल भन्ने च्याप्टरमा पनि हामीले हेरेका थियौँ हो, सियोल र हेडिज भन्ने शब्द चाहिँ यहाँ चलाएको छ भन्ने कुरा। पुरानो करारमा सियोल चलाएको छ, नयाँ करारमा हेडिज भनेर, ग्रिक भने ग्रिकमा हेडिज, पुरानो करारमा हिब्रूमा सियोल भनेर चलाएको छ भन्दाखेरि यही कुरा हामीले हेरेका थियौँ नि होइन र हो। यही पदमा हेर्नुहोस् त, अब यहाँ चाहिँ येशुख्रिस्टको कुरा गरिएको, अब स्वर्ण दिनुहुने छैन भनेर भनिएको छ। त्यसो भए अब त्यो त पर्फेक्ट म्यान येशुख्रिस्टको शरीर चाहिँ अब के भएको छैन नि त भन्दा, सडेको छैन। अब त्यसो हो भने कहाँ छन् त भन्ने कुरा प्रश्न आउँदछ, त्यो हामीलाई थाहा छैन। तर 1000 वर्षमा त्यो कुरा चाहिँ रिभिल हुन सक्दछ, परमेश्वरले कहाँ लुकाएर राख्नु भएको छ, कसरी राख्नु भएको छ हामीलाई थाहा छैन। अब तर किन चाहिँ त्यो शरीर चाहिँ है मानिसहरूको सामु चाहिँ अब देखा परेन नि त भन्दा, यदि यदि येशुख्रिस्टको शरीर कहिले नकुहिएर त्यत्तिकै बसिराख्ने हो भने उनीहरूले के गर्छन् त भन्दा, सारा मानिसहरूले चाहिँ के गर्ने थिए, आइडल वर्सिप गर्ने थिए। यसै कारणले गर्दा जसरी परमेश्वरले है मिखायलद्वारा चाहिँ नि मौसाको शरीरलाई चाहिँ गाड्नु भएको थियो पुरानो करारमा हामी देख्न सक्दछौँ नि होइन, त्यसरी नै परमेश्वरले चाहिँ प्रिजर्भ गरेर राख्नु भएको छ येशुख्रिस्टको शरीर। कहाँ छ के छ हामी त्यो जान्दैनौँ, तर पछि हामीलाई रिभिल हुन सक्छ है, यो परमेश्वरको योजना हो। यो कुरा चाहिँ हामी यति कुरा पनि अब हामीले बुझ्नुपर्ने हुँदछ ल हेर्नुहोस् है। अनि यति कुरा बुझिसकेपछि अब योहन्ना 3:8 यहाँ के लेखिएको छ त पढिदिनुहोस् त एकचोटि, यो तपाईँहरूलाई सायद याद छ होला किनकि हामीले योहन्ना 3:8 बारम्बार हामीले हेरेका छौँ। त्यो कुन विषयमा हामीले हेरेका छौँ याद छ तपाईँहरूलाई? हो, न्यू क्रिएचर भन्ने विषयमा हामीले एकदमै विस्तृत रूपमा अध्ययन गरिसकेका छौँ। पढिदिनुहोस् त योहन्ना 3:8। जन्मेको चाहिँ यस्तै हुन्छ हो, जन्मेकोहरू चाहिँ त्यस्तै हुन्छ हो नि। हामीले न्यू क्रिएचरमा हामीले के कुरालाई हेर्यौँ, जब है जब कन्सन्ट्रेट भइसकेकोहरू चाहिँ के हुँदछन् त भन्दाखेरि, कन्सन्ट्रेट भएको त माइन्डमा मात्रै चाहिँ न्यू हुने हो नि होइन, तर जब फेथफुल भएर अन्तसम्म विश्वासयोग्य हुन्छन् र उनीहरू चाहिँ है ख्रिस्टमा शुद्ध छन् हो, यानि कि सुत्नु भन्नुको मतलब मृत्यु हुँदछ, त्यस पश्चात चाहिँ नयाँ गरिकन चाहिँ अब के हुन्छ त्यहाँनिर चाहिँ 1,40,000 पर्नेहरू चाहिँ नयाँ जन्म हुन्छ त्यहाँनिर चाहिँ। अहिले चाहिँ विघटन हो, शरीरमा चाहिँ विघटन हो, तर मृत्यु पश्चात चाहिँ के हुने हो त, के हुने हो, जन्म हुने हो। जन्म हुनेहरू चाहिँ कस्तो हुन्छन् त भन्दाखेरि, यस्तै हुन्छन् हावा जस्तो है, कता बहन्छ हुँदैन, बुझ्दै हुनुहुन्छ ल। अब यति कुरा अब हामीले चाल पाइसकेपछि, येशुख्रिस्टको डिभाइन नेचरमा उहाँ हुनुहुन्छ भन्ने कुरालाई हामीले चाल पाइसकेपछि हेर्नुहोस् त, अब येशुख्रिस्ट सबैले देख्ने गरेर आउनुभयो भने के हुन्छ होला? अपोस्टल पौलले देख्दै गर्दा अपोस्टल पौलको आँखा चाहिँ के भयो, ब्लाइन्ड भयो भने, सबैले देख्यो भने सबैको आँखा पनि के हुनेछन्, ब्लाइन्ड हुनेछ नि होइन र हो कि होइन? येशुख्रिस्ट सबैजनाको आँखा खोल्न आउनुहुन्छ कि साँच्चीकै अब ब्लाइन्ड बनाउन आउनुहुन्छ त येशुख्रिस्ट? खोल्न आउनुहुन्छ। अब प्रश्न आउँछ त्यसो भए, हाउ डज जिजस कम? उहाँ कसरी आउनुहुन्छ त? हामी पार्ट थ्रीलाई पनि हामी आज नै हेर्नेछौँ। दोस्रो भागमा हामीले के कुरालाई हेऱ्यौँ? जेनरल एक्सपेक्टेसनको कुरालाई हेऱ्यौँ र साथसाथै जेनरल एक्सपेक्टेसनमा भएका कन्ट्राडिक्ट भर्सेसहरूलाई हामीले हेऱ्यौँ र चारवटा प्रश्नको उत्तरलाई हामीले हेऱ्यौँ र एक्सेप्सनल केसहरूलाई पनि हेऱ्यौँ। अघिको जुन कुराहरू हो नि प्लेसमा त्यो त्यस्तै फर्ममा देखिनु भएको कुरा हो, त्यो एक्सेप्सनल केसलाई पनि हेऱ्यौँ। किन त भन्दा अपोस्टल्सहरूको फेथलाई बिल्ड गर्नको निम्ति हो। अब यी सबै कुरालाई अब हामीले हेर्दै गर्दा अब यसो क्रिस्ट चाहिँ कसरी आउनुहुन्छ त हो भन्ने कुरालाई पनि अब हामी हेर्नेछौँ। अब यहाँ बाइबलमा हामीले हेर्छौँ भने प्रेरित 1:7 हामीले बारम्बार पढेका छौँ। म यहाँ पढ्न चाहिँ तपाईँहरूलाई पढाउन है अथवा पढ्न लगाउन पनि चाहिँ। यहाँनिर हामीले हेर्छौँ भने के छ त भन्दा हरेक आँखाले चाहिँ उहाँलाई देख्नेछ हो, उहाँलाई छेड्नेहरूले पनि किल्ला घोप्नेहरूले पनि उहाँलाई देख्नेछन् भनेर लेखिएको छ होइन र हो नि। अनि अनि साथसाथै अर्को चाहिँ के छन् त भन्दाखेरि उहाँ चाहिँ हेर्नुहोस् त स्वर्गदूतहरूको साथमा चाहिँ पुरा एन्जल्सहरूको साथमा चाहिँ उहाँ आउनुहुनेछ भनेर चाहिँ यहाँ लेखिएको छ। अब अघि नै हामीले हेऱ्यौँ हेर्नुहोस् है के कुरालाई हेऱ्यौँ भने उहाँ त्यसरी नै आउनुभयो भने त सबैजना अन्धो हुनेछ नि होइन र है। जसरी अपोस्टल पल अन्धा भएका थिए यानि कि आफ्नो त्यो आई साइट गुमाएका थिए त्यस्तै हुनेछन् है। अब हामीले बाइबलमै केही उदाहरणहरूलाई हामी हेर्छौँ भने जब एन्जल्स देखा परेका थिए नि एन्जल्स देखा पर्दा पनि उनीहरूको तेज चमक यस्तो चम्केका थिए क्या। एन्जल्सको चमक त यति धेरै हुँदछ भने यसो ख्रिस्टको है डिभाइन नेचरमा हुनुभएको चमक कस्तो हुन्छ होला हेर्नुहोस् त। यहाँनिर जब पिटर चाहिँ जेल खानामा थिए त्यो जेल खाना हुँदै गर्दाखेरि त्यहाँ एन्जल्स देखा परेका छ, पुरा त्यहाँ चमक आएको छ क्या होइन। सुन्नुहोस् है अहिले हामी केही कुराहरूलाई हामी हेर्दैछौँ है, कम्प्यारिजन्सहरू हामी गर्दैछौँ। अहिले हामी हेर्न चाहिँ के गर्दैछौँ, यसो होस् कसरी आउनुहुन्छ, हाउ डज जिजस कम। अझै हामीले बाइबलमा अब हामीले हेर्छौँ भने हेर्नुहोस् है चाहिँ लिटरली येशु ख्रीष्ट आउनुहुन्छ भने चाहिँ के हुन्छ भन्ने कुरालाई हामीले हेर्दैछौँ हो। लिटरली येशु ख्रीष्ट देख्ने गरेर आउनुहुन्छ भने, भिजिबल भएर आउनुहुन्छ भने हो। अब अझै हामी प्रकाशको पुस्तकमा हामीले हेर्छौँ भने त्यहाँ के देख्छौँ त भन्दाखेरि येशु ख्रीष्ट चाहिँ नि घोडा चढेर, सेतो घोडा चढेर आउनुहुन्छ। एउटा हातमा उहाँको तरवार हुन्छ हो, अर्को हातमा फलामको डन्डा हुन्छ हो, उहाँले मुकुट लाउनुहुन्छ हो, मुकुट लगाएर आउनुहुन्छ। अब लिटरली हेर्नुहोस् त यसरी आउनुभयो भने के हुन्छ होला, तरवार लिएर आउनुभयो भए भयो भने यसो पुरा हो, एउटा हातमा चाहिँ फलामको डन्डा लिएर आउनुभयो भने घोडामा चढेर अनि पुरै फेरि घोडचरीहरू पनि अब हेर्नुहोस् त अझ पछाडि अरूहरू पनि हुन्छन्। यसरी साँच्चीकै सबैले देख्ने गरेर यसो आउनुभयो भने के हुन्छ होला होइन। अनि प्रकाश 20:11 के लेखेको छ त भन्दाखेरि हेर्नुहोस् त अनि त्यहाँनिर बादलमा चाहिँ, बादल भनेको अर्थ एटमोस्फियरमा चाहिँ उहाँको सिंहासन हुनेछ अरे। अब सिंहासनमा बसेको येशु ख्रीष्टलाई त्यस्तै अवस्थामा बसेको सबैले देख्यो भने के हुन्छ होला लिटरली। अनि प्रकाश 14:14 अझ हामीले हेर्छौँ भने त फेरि उहाँ त अरू भैँसिया लिएर आउनुहुन्छ भनेको छ हेर्नुहोस् है। के लिएर आउनुहुन्छ, हँसिया लिएर आउनुहुन्छ कटिङ गर्नको लागि हो। यी कुराहरू पनि लेखिएका छन्। अब हेर्नुहोस् है हजार वर्षसम्म यसरी नै येशु ख्रीष्टलाई सबैले देख्यो भने के हुन्छन् होला हो। हेर्नुहोस् है यो चाहिँ शाब्दिक अर्थमा, तर बाइबलमा अब हामीले हेऱ्यौँ भने नि यो साँच्चीकै यो यसरी नै सबैले देख्दैनन् के, बुझ्दै हुनुहुन्छ। जसरी मान्छेले एक्सपेक्ट गरे गरिराखेका छन् विश्वासी जनहरूले, साँच्चीकै यस्तो चाहिँ हुँदैन। किन हुँदैन त भन्दाखेरि हिब्रू 12:14 पढिदिनुहोस् त। हिब्रू 12:14 सिस्टर मुना पढिदिनुहोस् ल।
सबैजनासँग मेलमिलापमा बस्ने प्रयत्न गर र पवित्रताको पछि लाग, जुन पवित्रता बिना कुनै मानिसले प्रभुलाई देख्ने छैन।
पवित्रता बिना त कुनै मानिसले प्रभुलाई देख्ने नै छैन हो। हेर्नुहोस् है, यहाँ कनेक्ट गर्न म खोज्दैछु, तपाईँहरूले यो वचनलाई ट्याक्कै सुन्नुहोस् है। अब हेर्नुहोस् है, यहाँ सबैजनाले येशु ख्रीष्टलाई आइराखेको देख्ने हो भने त एक त मान्छे सबैजना ब्लाइन्ड हुन्छन्। त्यो भएको कारणले गर्दाखेरि पनि यो लिटरली लिटरली येशु ख्रीष्ट भिजिबल नै भएर आउनुहुन्छ भन्ने कुरा चाहिँ त्यहाँबाट पनि पोसिबल छैन हो नि, होइन? अनि अर्को पोइन्ट अफ भ्यूबाट बाइबलले भनेको कुरालाई हामीले हेर्छौँ भने पवित्रता बिना कसैले पनि प्रभुलाई देख्नै सक्दैनन् हो। अब सबैले कसरी देख्न सक्छन् त? सक्छन् होला, अब पवित्रता बिना कसरी देख्न सक्दैनन् भनेको छन् यहाँ हो। कसले मात्र देख्छ देख्दछन् त भनेर अघि हामीले हेऱ्यौँ, 1,40,000ले, मण्डलीले मात्रै हो। त्यसो भए यहाँ त अब कसरी हुनसक्छ त, सबैजनाले देख्दछन् त। त्यसो भए उहाँ भिजिबलै भएर, भिजिबल सबैले देख्ने गरेर आउनुहुन्छ उहाँ? आउनुहुन्न, बुझ्दै हुनुहुन्छ? मोर ओभर अघि नै हामीले हेरिसकेका छौँ, उहाँ त स्पिरिचुअल नेचरमा हुनुहुन्छ, होइन र? स्पिरिचुअल यानि कि डिभाइन नेचरमा हुनुहुन्छ भन्ने कुरालाई अब हामीले यहाँ हेरिसके पश्चात यहाँबाट पनि हामीलाई के थाहा हुन्छ भने उहाँ भिजिबल भएर त आउनु नै हुन्न, तर वचन वचनैबाट पनि अब हेऱ्यौँ भने चाहिँ यहाँ के कुरा नै हामी देख्न सक्छौँ त भन्दा उहाँ भिजिबल भएर आउनुहुन्न। अनि पहिलो तिमोथी 6:16 हामीले हेऱ्यौँ भने उहाँलाई कसैले देखेको छैन हो, परमेश्वरलाई कसैले देखेको छैन, किन? उहाँ डिभाइन नेचरमा हुनुहुन्छ हो। त्यस भए उहाँ जब आउनुहुन्छ, अह, येशु ख्रीष्टलाई पनि, येशु ख्रीष्ट पनि भिजिबल रूपमा आउनुहुन्न, बुझ्दै हुनुहुन्छ? भिजिबल रूपमा उहाँ के गर्नुहुन्न? आउनुहुन्न। अब कसरी आउनुहुन्छ त अन्त, केही उदाहरणहरू बाइबलमा हामीले यहाँ देख्दछौँ। सुन्नुहोस् है, यहाँ बालम बालमसँग चाहिँ एन्जल्सको चाहिँ यहाँ भेट भएको कुरा हो। बालमले एन्जल्सलाई त देखेका थिएनन्, तर पनि परमेश्वरले चाहनु भएको काम चाहिँ एन्जल्सले पुरा गरे हो। भनेपछि के भयो त, इन्भिजिबल भए पनि, भिजिबल्ली देख्नुपर्ने जरुरत छैन, इन्भिजिबल भए पनि काम चाहिँ के हुन्छ त भन्दा परमेश्वरको पुरा चाहिँ हुँदछ, बुझ्दै हुनुहुन्छ? अब एलिसा एलिसा र उसको केसमा पनि त्यस्तै भएको छ। युलियालाई कन्ट्रोल गरिदिनुहोस् त, एलिसा है, एलिसा र उसको एलिसा एन्ड द होस्ट भन्ने त्यहाँनिर हामी देख्न सक्दछौँ। त्यहाँनिर पनि के भएको छ त भन्दाखेरि, हेर्नुहोस् है, पुरा सेनाहरूले चाहिँ घेरेको हुँदछ, तर अनि एलिसाको अब है काम गर्ने कामदार नोकर चाहिँ के हुन्छ, एकदम डराउँदछन्। त्यो समयमा चाहिँ के छन् त भन्दा, हेर्नुहोस् त, घोडचढी नै पुरा पुरा, हेर्नुहोस् त, यो आगै आगोको रथमा चाहिँ पुरा सेनाहरू चाहिँ उभिराखेको त्यहाँनिर चाहिँ देख्न देखिँदछन्। अनि जब एलिसाले प्रार्थना गर्दछन्, उसले पनि त्यो कुरालाई देख्दछन्। भन्नुको मतलब के हो त भन्दाखेरि, इनभिजिबल भए, इनभिजिबल भएर चाहिँ के गर्नुहुन्छ त भन्दाखेरि, येशु ख्रीष्टले चाहिँ के गर्नुहुन्छ? राज्य गर्नुहुन्छ। हजुर, उदाहरणहरू बुझ्दै हुनुहुन्छ, ध्यान दिनुहोस् ल। अनि यही कुरा हामी अपोस्टल पलको घटनामा नि हामी देख्न सक्दछौँ है। अरू कसैले देखेनन्, अपोस्टल पलले चाहिँ त्यो कुरालाई चाल पाए हो। अपोस्टल पलको जीवनमा चाहिँ के भयो त भन्दा, परिवर्तन आयो नि, होइन? आयो कि आएन? परिवर्तन आएको छ नि हो। अब हेर्नुहोस् है, उहाँ चाहिँ इनभिजिबल इनभिजिबल रूपमा आउनुहुन्छ, भिजिबिलिटी भएर उहाँ आउनुहुन्न भन्ने कुरा चाहिँ हामी प्रष्ट हुनुपर्दछ। र बाइबलले पनि अझै अरू पदहरूलाई हामीले हेर्छौँ भने चाहिँ सोही कुरा हामी चाल पाउन सक्दछौँ। लुका 13:28 तपाईँहरूले टिप्न सक्नुहुन्छ, त्यहाँ के लेखिएको छ त भन्दा, लुका 13:28 हामीले हेर्छौँ भने त्यहाँनिर चाहिँ येशु ख्रीष्टले के भन्नुभएको छ, अब्राहमलाई देख्छौ, इसाकलाई देख्छौ हो, र अरू अगमवक्ताहरूलाई देख्छौ भनेर चाहिँ प्रष्टै उहाँले भन्नुभएको छ। तर येशुले कहिले पनि भन्नु भएन त्यहाँनिर, तिमीहरूले मलाई पनि देख्नेछौ, अह, त्यहाँ भन्नु भएन। तर उहाँले के भन्नुभयो, के भन्नुभयो अरे, अगमवक्ताहरूलाई हो, नोआलाई, अब्राहमलाई, चाहिँ तिमीहरूले देख्ने छौ भनेर चाहिँ यहाँ भन्नुभएको छ। अनि अघि नै पनि मैले तपाईँलाई बताइसकेको छु उहाँहरू चाहिँ के हुन् त भन्दाखेरि अर्थली मिनिस्टर्सहरू हुन्। उहाँको किङडममा इन्भिजिबल रूपमा चाहिँ कसले राज्य गर्दछन् त भन्दा यीशु ख्रिस्ट र मण्डलीले हो। तर भिजिबिलिटी भिजिबल्ली राज्य गर्ने अर्थमा चाहिँ कोहरू हुँदछन् त भन्दा विश्वासको पिताहरू बुझ्दै हुनुहुन्छ, एन्सियन्ट वर्दिजहरू हुँदछन्। यसै कारणले गर्दा यसले के भन्नुभयो, तिमीहरूले मलाई देख्नेछौ भन्नु भएन, र तिमीहरूले सबै अगमवक्ताहरूलाई अब्राहमलाई देख्नेछौ भनेर चाहिँ राज्यमा देख्नेछौ भनेर चाहिँ भन्नुभयो। आमेन, बुझ्दै हुनुहुन्छ।
ल
अब प्रश्न आउँदछ, त्यसो भए यो प्रकाश एकको साथमा सबै आँखाहरूले देख्नेछन् भनेको चाहिँ के हो त? होइन र त्यो होइन भन्ने कुरा हामीले बाइबलबाट हेऱ्यौँ नि होइन भर्खरै। उहाँ त इन्भिजिबल रूपमा आउनुहुन्छ नदेखिने गरेर भन्ने कुरालाई अब हामीले हेरिसकेपछि हरेक आँखाले देख्नेछ भनेको चाहिँ के हो त भन्दाखेरि हामीले के कुरालाई याद गर्नुपर्ने हुँदछ भने यो चाहिँ प्रकाशको पुस्तक हो र यो चाहिँ सिम्बोलिक हो। बुझ्दै हुनुहुन्छ, अब यो सिम्बोलिक हो। अब यो के भन्न खोजेको, हामी उत्पत्ति 3:7 पद पढ्दै हामी बुझ्नेछौँ हरेक आँखाले देख्नेछ भन्ने कुरा। पढिदिनुहोस् त उत्पत्ति 3:7। उत्पत्ति 3:7
तब तिनीहरू दुवैले आँखा खुले र हामी नाङ्गा रहेछौँ भन्ने तिनीहरूले थाहा पाए। तिनीहरूले नेभाराको पातहरू जोडेर सिलाएर आफ्ना निम्ति धार्ने लुगा बनाए।
हेर्नुहोस् त यो कसको कुरा हो, यो आदम र अब्बाको कुरा। यहाँ के भनेछ, तब तिनीहरू दुवैको आँखा खुले के गरेपछि, फल खाइसकेपछि मात्रै आँखा खुले रे यिनीहरूको, होइन र। अब त्यसो हो भने यिनीहरू फल खानुभन्दा अगाडि चाहिँ यिनीहरू के छ त भन्दा पुरै अन्धा थिए। केही नदेख्ने परमेश्वरले अन्धा बनाउनु भयो दृष्टिविहीन, त के हो त भन्ने कुरालाई चाहिँ अब हामीले बुझ्दैछौँ। त्योभन्दा माथिको पद पढिदिनुहोस् त, 6 पद। हजुर, होइन होइन, आँखाको निम्ति भनेछ। हो, आँखाको निम्ति त्यो मनोहर भनेछ नि, आँखाको निम्ति मनोहर भनेको के हो, यसो हेर्दाखेरि आँखालाई पनि राम्रो लाग्ने हो नि, होइन र हो नि। त्यही भएर यो फिजिकल कुरा गरेको होइन क्या, फिजिकल आईको कुरा गरेको होइन क्या यो, बुझ्दै हुनुहुन्छ। परमेश्वरले फिजिकल्ली त उनीहरूलाई आँखा देख्ने नै बनाउनु भएको थियो, किनकि आँखाको लागि मनोहर थियो नि त त्यो फल, होइन हो कि होइन, बुझ्दै हुनुहुन्छ। हो, अब तल पढिदिनुहोस् त। हजुर, स्त्रीले देखी हो, स्त्रीले देखी भनेपछि के हो त भन्दा फिजिकल्ली त्यो देखे नि होइन फललाई। हो, फिजिकल्ली चाहिँ परमेश्वरले उनीहरूलाई ब्लाइन्ड बनाउनु भएको होइन, बुझ्दै हुनुहुन्छ भन्ने कुरा देखिन्छ नि त। अब यहाँ आँखा खुले भनेर भन्दै गर्दा चाहिँ ए उनीहरूको आँखा चाहिँ बन्दै थियो, टम्मै नदेख्ने थियो, तर खुले भन्न खोजेको होइन क्या यो चाहिँ, किनभने परमेश्वरले बनाउँदै गर्नु हुँदाखेरि उनीहरूलाई आँखा दिनुभएको थियो र आँखाको साथसाथै दृष्टि पनि दिनुभएको थियो, र उनीहरूलाई चाहिँ परमेश्वरले ब्लाइन्ड क्रिएट गर्नुभएको चाहिँ होइन भन्ने कुरा प्रष्ट हुन्छ। हो, अब त्यसो भए यिनीहरूको त्यो फल खाइसकेपछि चाहिँ के आँखा खोले त अब, होइन र हो नि। फिजिकल आँखा त उनीहरूले उनीहरूको खुल्ला नै थियो, उनीहरूले देख्ने नै सक्ने थियो भने फल खाइसकेपछि चाहिँ अब कुन चाहिँ आँखा खोले त भने यो आँखा चाहिँ के हो त भन्दा आई अफ अन्डरस्ट्यान्डिङ हो। आमेन, समझको आँखा चाहिँ उनीहरूको खोलियो कि, त्योभन्दा अगाडि चाहिँ त्यो थिएन, तर के भयो फल खाइसकेपछि चाहिँ के भयो, समझको आँखा खोलियो। मत्ती 13:13-16 पनि त्यही कुरा लेखिएको छ है, तिमीहरू सुन्छौ तर सुन्दैनौ भने, बुझ्दैनौ क्या, सुन्न त कान त छ नि, सुन्छौ सुन्छ नि होइन, सुन्न त सुन्छ नि, तर सुने पनि के हो त, समाजको कान चाहिँ खुलिएको छैन क्या, बुझ्दैनौ भनेर। तिमीहरू देख्छौ देख्छौ त भनेको छ नि होइन, देख्छौ देख्छौ, देख्नु मतलब के हो त, फिजिकल्ली यो आँखाले देख त देख्छ तर तिमीहरू बुझ्दैनौ के हो त भन्दा, समाजको आँखा चाहिँ नखुलिएको हो कि, बुझ्दैनुहुन्छ। अनि मत्ती 13मा, 13को 13 र 16मा त्यो कुरा लेखेको छ। अब दोस्रो कोरिन्थी 4को 4मा के लेखेको छ त भन्दा, शैतानले हो यस संसारको देवले चाहिँ है नबुझुन् भनेर आँखामा पट्टी बाँधिदिएको छ अरे हो। लिटरली यसो हेर्दै गर्दाखेरि सबै मान्छेलाई हामीले हेर्छौँ भने उनीहरूको आँखामा पट्टी बाँधे हुन्छ साँच्चीकै हजुर। यसो बाहिरतिर मान्छेहरूलाई हेरौँ त पट्टी बाँधिदिएको छ, देख्छ पट्टी लगाएर हिँडेछ सबैले, छैन नि होइन। हो यो भनेको चाहिँ के हो त भन्दा, यो आँखा भने चाहिँ समाजको आँखामा चाहिँ पट्टी लगाइदिएको ताकि बुझ्न नसकोस् भनेर, बुझ्दै हुनुहुन्छ। हो आँखाको अर्थ चाहिँ के छ त भन्दा, एउटा फिजिकल आई हो, अर्को अर्थ चाहिँ के हो त भन्दाखेरि समझ, समझ शक्तिलाई जनाउँदछ, बुझ्दै हुनुहुन्छ। हो यही कुरा हामी एफएसी 1:18 हामी पाउँदछौँ, पढिदिनुहोस् त। अनि यसाई 29:18 पनि उनीहरूको आँखाहरू खुलिने छन् भनेको छ, 1000 वर्षमा चाहिँ अब आँखा खुलिने छन् भने सबै अन्धा हुन्छन् भने हो र, अन्धा भएर खुलिने छन् होइन, तर उनीहरूको समझको आँखाहरू चाहिँ, समझ शक्तिहरू चाहिँ खुलिने छन् भनेर भनिएको हो। पढिदिनुहोस् त एफिसिएको 18। यति मनका आँखाहरू ज्यालो पारे, समाजको आँखा, बुझ्दै हुनुहुन्छ। हो त्यसो भए अघि नैको अब त्यो सबै आँखाले देख्ने छन् भनेर भन्दै गर्दाखेरि अब त्यसको अर्थ के रहेछ त भन्दाखेरि, फिजिकल आईले देख्ने होइन, हो रहेछ होइन रहेछ, तर केले देख्ने रहेछन् त भन्दा, समाजको, समाज शक्तिले चाहिँ, समाजको आँखाले चाहिँ उनीहरूले देख्नेछन्। कसरी त भन्दाखेरि, कसरी देख्नेछन् त, अब हेर्नुहोस् है कसरी देख्नेछन् त्यो पनि आउँछ नि होइन। अब जस्तै हेर्नुहोस् है, अहिले शैतानले राज्य गरिरहेछ, थाहा छ हामीलाई होइन र, शैतानको राज्य छ, शैतानले काम गरिरहेछ भनौँ न, शैतानले काम गरिरहेछ हामीलाई कसरी थाहा हुन्छ, कसरी थाहा हुन्छ शैतानले काम गरिराखेको छ भनेर, कसरी अनुभव, अनुभव कसरी हुन्छ? औ हो त्यो दृश्यमा हामीले देख्छौँ नि होइन। हो त्यस्तै हेर्नुहोस् है, अब यहाँ एफएससी 2:2 पढिदिनुहोस् त, शैतानले कसरी काम गर्छ भनेर लेखेको छ त्यहाँ। यस संसारको रीति अनुसार, अनि आज्ञा नमान्ने सन्तानहरूमा चाहिँ काम गर्छ हो। शैतान चाहिँ इनभिजिबल छ, तर उसले चाहिँ कसको द्वारा त भन्दा, ह्युमन एजेन्ट्सद्वारा चाहिँ काम गरिराखेको छ नि होइन, हो नि। त्यसपछि त्यसको कन्सिक्वेन्सहरूलाई हामी देख्दछौँ र, ए शैतानले चाहिँ काम गरिराखेको छ भन्ने कुरा हामी चाल पाउँछौँ नि होइन। त्यस्तै यसु ख्रिस्टलाई पनि सबैले, यसु ख्रिस्ट चाहिँलाई सबै आँखाले देख्ने छ भनेर चाहिँ कसरी देख्ने छ त भन्दा, अब सबै कुराहरू परिवर्तन हुँदै जाँदाखेरि के हुने छन् त, ह्युमन एजेन्ट्स भनेको कोहरू हुन्, ह्युमन एजेन्ट्स एन्सियन्ट वर्दिजहरूले हो, र इनभिजिबल रूपमा चाहिँ को हुन्छन् त भन्दा, अर्थ एटमोस्फियरमा चाहिँ राज्य कसले गरिरह हुन्छ नि त भन्दा, यीशु ख्रिस्ट र मण्डलीले हो। अनि सबै कुराहरू परिवर्तन हुँदै जाँदाखेरि चाहिँ उनीहरूले समाजको आँखाले चाहिँ देख्ने छन् भने, आमेन, बुझ्नुभयो, हरेक आँखाले देख्ने छन् भने चाहिँ त्यसरी चाहिँ त्यो समाजको आँखाले चाहिँ सबैजनाले देख्ने छन्। तर मैले बारम्बार भनिराखेको छु एउटै कुरा, मण्डलीले यानि कि 1,40,000ले चाहिँ यीशु ख्रिस्ट जस्तो हुनुहुन्छ त्यस्तै देख्ने छन्, आमेन। तर अरूहरूले चाहिँ के गर्ने छन् त, हरेक आँखाले देख्ने छन् भन्नुको मतलब, अरू सबैले चाहिँ केले देख्ने छन्, समाजको आँखाले मात्रै देख्ने छन्, कामहरू भएको कुराहरू देख्ने छन्। यो सिस्टम जुन प्रणाली हामीले हेऱ्यौँ नि होइन, प्रणालीमा कतिवटा कुराहरू छन् रे, चारवटा कुराहरू होइन, यी चारवटै कुराहरू चाहिँ परिवर्तन भएको कुराहरू देख्दै गर्दा कसैले पनि भन्न सक्दैनन् कि ओहो, कसैले पनि अब त्यो नजरअन्दाज गर्नै सक्दैन क्या। हरेक समाजको आँखाले चाहिँ देख्ने छन् कि ओ, यीशु ख्रिस्टले चाहिँ के गर्दै हुनुहुन्छ, राज्य गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ प्रष्टै देख्नेछन् भने बाइबलले यसै कारणले गर्दा हरेक आँखाले देख्नेछन् भनेर चाहिँ भनिएको। आमेन, बुझ्नुभयो? यति अब हामीले के कुरालाई चाल पायौँ त यहाँसम्म भन्दाखेरि, के कुरालाई चाल पायौँ? यीशु ख्रिस्ट कसरी आउनुहुन्छ, कसरी आउनुहुन्छ यीशु ख्रिस्ट? भिजिबल रूपमा सबैले देख्ने गरेर, लिटरल आईले देख्ने गरेर आउनुहुन्छ हो हजुर, होइन? कसरी आउनुहुन्छ उहाँ? इनभिजिबल रूपमा चाहिँ, अर्थ एटमोस्फेयरमा आउनुहुन्छ र उहाँले चाहिँ के गर्नुहुन्छ, राज्य गर्नुहुन्छ भन्ने कुरालाई हामीले हेऱ्यौँ। अब अर्को हप्ता इनभिजिबल रूपमा उहाँ आउनुहुन्छ भने अब उहाँलाई कसरी आइडेन्टिफाई गर्ने, होइन र? देखिने गरेर आयो भने पो ओ ल, देखिने गरेर आयो ट्याक्कै थाहा पाउँछ, ओ आउनु भइसकेछ भन्ने थाहा हुन्छ, होइन र? तर इनभिजिबल रूपमा नदेखिने गरेर आउनुहुन्छ भने त अब कसरी उहाँलाई आइडेन्टिफाई गर्ने त, कसरी चिन्ने? जुन कुरा हामी मत्ती चौबिसको अध्यायभरि आइडेन्टिफाई गर्ने चाहिँ उहाँलाई साइन्सहरू, सिम्बल्सहरू उहाँले दिनुभएको छ। आमेन, हो त्यो साइन्स सिम्बल्सहरूलाई हामी हेर्नेछौँ। र अन्तिम भागमा चाहिँ नि, अब अन्तिम भागमा चाहिँ हामीले के हेर्नेछौँ त भन्दा, सेकेन्ड कमिङको डेट्सलाई पनि हामी हेर्नेछौँ। आमेन, बुझ्दै हुनुहुन्छ? अनि आजको लागि म वचन यहीँ राख्न चाहन्छु, अनि दुईवटा भाग चाहिँ हामी अर्को हप्तामा हामी हेर्नेछौँ। आमेन, अनि मलाई आशा छ तपाईँहरूले बुझ्नु भएको छ, अनि आजको वचनलाई म यही राख्न चाहन्छु। परमेश्वरले तपाईँहरूलाई अझै आशिष दिनुभएको हुन् र साथसाथै यो वचनमा पनि उहाँको आशिष रहेको हुन्।